Assalamu alaikum wa rahmatullahi wa barakatuh.
Wa alaikum assalam wa rahmatullahi wa barakatuh.
Muhammad Ramzan Attari, Sardar Abad, Faisal Abad. پیارے باپا جان, نبی رحمت صلی اللہ علیہ وسلم کی نگاہ کرم اور آپ کے حکمت بھرے انداز کی برکت سے دعوت اسلامی جس شعبے میں بھی قدم رکھتی ہے الحمدللہ کامیابیوں کی منزلیں طے کرتی چلی جاتی ہے. اسی طرح الحمدللہ جیل خانہ جات میں بھی مدنی کاموں کی بہاریں ہیں. یا سیدی, جیلوں کے اندر کا ماحول باہر کے ماحول کی نسبت بالکل مختلف ہے, کیونکہ جیلوں کے اندر طرح طرح کے جرائم پیشہ لوگ موجود ہیں. باپا جان, عرض ہے کہ دعوت اسلامی کے مبلغین ان قیدیوں کو قرآن پاک پڑھانے اور سنتیں سکھانے اور ان کی اصلاح کا جذبہ لے کر جیلوں کے اندر جاتے ہیں. آپ رہنمائی فرمائیے کہ ان مبلغین کو قیدیوں کے ساتھ کیسا انداز اختیار کرنا چاہیے. جزاک اللہ خیرا.
جیل خانوں میں بھی الحمدللہ مدنی کام کا سلسلہ ہے, اور یہ جیل میں جو اندر ہیں یہ نرمی کی زبان نہیں سمجھتے, مار دھاڑ کی زبان سمجھتے ہیں, سختی کی زبان سمجھتے ہیں. یہ تاثر بھی اتنا درست نہیں ہے, کیونکہ وہ نرمی سے اور حکمت عملی سے وحشی جانوروں کو بھی سدھایا جاتا ہے. بندر, ریچھ وغیرہ کو بھی تو لوگ سدھا ہی لیتے ہیں, سانپوں کو سدھا لیتے ہیں, بین بجا کر ان کی ترکیب بناتے ہیں, بند کرتے ہیں, ٹوکری سے نکالتے ہیں اس کو. جب یہ کہ وحشی جانور کو سدھایا جا سکتا ہے, ہاتھی بھی وحشی جانور ہے, لیکن مانوس ہو جاتا ہے نا, اس پر سواری بھی لوگ خرید لیتے ہیں. اس لیے انسان جو ہے نا, یہ تو ویسے ہی اس میں عقل رکھی گئی, جانوروں میں تو عقل ہے بھی نہیں, انسانوں میں عقل ہے. یہ بھی حکمت عملی سے اگر اس کو بھی سمجھایا جائے تو یہ سمجھتا ہے, اور زیادہ دور جانے کی ضرورت نہیں ہے. دعوت اسلامی کا مدنی ماحول دیکھ لیجیے, اس میں ایک سے ایک آپ کو ملیں گے جو وحشی جانوروں سے بھی کبھی بدتر حرکتیں کرتے ہوں گے, مار دھاڑ والے, ڈکیتیوں والے, اور پولیسوں کو, یعنی جن کو پولیسوں کی مار بھی نہ سدھار سکی, اور جیل خانوں کی رف لینگویج جن کی اصلاح نہ کر سکی. الحمدللہ ہمارے مبلغین نے ان کو اعتکاب میں بٹھا دیا, ان کو مبلغ بنا دیا. یہ نرمی کی, پیار کی زبان سمجھتے ہیں, یہ ثابت ہوا. اور ویسے بھی حدیث پاک میں نا کہ جس میں نرمی ہوتی ہے, جس چیز میں نرمی ہوتی ہے اس کو زینت بخشتی ہے, اور جس میں سے نرمی نکال لی جاتی ہے اس کو بدنما کر دیتی ہے. ذہن نصیب حکمت عملی آ جائے, سختی کی بھی حاجت ہوتی ہے, عند ضرورت سختی بھی کی جائے اور نرمی بھی کی جائے. اب یہ کہ یہ حکمت عملیاں کون, مطلب کس کو سکھائے, کب سختی کی ضرورت ہے, کب نرمی کی ضرورت ہے, تو یہ تربیتیں نہیں ہوتی عام طور پہ لوگوں کی. بعض ایسے بےچارے ہوتے ہیں کہ بس ان کو صرف آتا ہی سختی کرنا ہے, نرمی کرنا وہ جانتے ہی نہیں ہے, اور اس وجہ سے وہ کام جو ہے خراب ہو جاتا ہے. اور سختی کون کرے یہ بھی کیٹیگری ہوتی ہے, ہر آدمی سختی نہیں کر سکتا. حکمران جو ہوتے ہیں وہ حاکم ہے, وہ ضرورتاً سختی کرے گا. ماں باپ ہیں اولاد پر, صرف ضرورتاً سختی کریں گے, باقی نرمی 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 نرمی. حاکم کو بھی نرمی ہی کرنی ہوگی, کہ اگر وہ بھی حد سے تجاوز کرے گا, ماں باپ بھی حد توڑیں گے, استاد بھی حد توڑے گا سختی میں, تو پھر وہ بھی, اس کی بھی گرفت ہوگی. دنیا میں تو کون کس کو پوچھتا ہے, فی زمانہ, آخرت کی گرفت اس کی ہوگی اگر اس نے زیادتی کی اور ظلم کی حد تک وہ سختی میں چلا گیا. اب ہمارے مبلغین تو کیا, مطلب قیدیوں میں جا کر سختی کرتے ہوں گے, وہ تو ظاہر نرمی ہی کرتے ہوں گے, جبھی تو یہ قابو میں آتے ہیں, سختی سے قابو میں نہیں آتے. مبلغین کو چاہیے کہ ان پر جیل میں جا کر بھی انفرادی کوشش کریں, اور کوئی بھی سہولتیں ہوں تو اس کے مطابق بھی ان کے ساتھ رابطہ رکھیں. پھر اگر ان کے عزیز ہوں تو ان عزیزوں سے بھی ہو سکے تو رابطہ کرنا چاہیے کہ ہم مطلب آپ کے ان سے ملے تھے اور ان کے ذریعے آپ کا پتہ چلا, تو ان پر بھی انفرادی کوشش کریں، ان کے بال بیٹے ہیں جیسے ان پر انفرادی کوشش کریں، ان کے والد صاحب ہیں تو ان پر انفرادی کوشش کریں. تو جب یہ آپ کا انداز دیکھیں گے کہ یہ ہمارے قیدی بیٹے پر یا قیدی ابو پر یہ لوگ اتنی شفقت کر رہے ہیں، ان کو قرآن پاک پڑھا رہے ہیں، وہ سنتیں سکھا رہے ہیں، تو اس کو بھی آپ کی طرف کشش ہوگی. تو یہ تو جیل سے نکل کر کام دے گا تب دے گا، مجرم جو ہے یا قیدی ہے، یہ آپ کو انشاءاللہ جلدی جلدی کام دینا شروع کر دیں گے ان کے عزیز رشتہ دار. تو اس طرح حکمت عملی سے ان کے دوستوں کے ساتھ بھی اسی طرح ترکیب ہو سکتی ہے، ان کے جاننے والوں کے ساتھ، اور اگر یہ کوئی کسی ایسے گناہوں بری پارٹی کا لیڈر ہو قیدی اور وہ آپ کی طرف مائل ہوا ہے، تو اس کے دیگر پارٹی کے اراکین ہیں ان سے بھی آپ ملاقات کریں اور ان پر بھی انفرادی کوشش کریں کہ عموماً اپنے لیڈر کی طرف وہ کشش ہوتی ہے اور کچھ نرم گوشہ ہوتا ہے، تو جب وہ آپ کی ہمدردی اپنے لیڈر کے ساتھ دیکھیں گے تو وہ آپ سے متاثر ہوں گے اور وہ لیڈر باہر نکلے گا تب انشاءاللہ نکلے گا اور آئے گا، یہ انشاءاللہ پہلے ہو سکتا ہے کہ ترکیب میں آ جائے. اس طرح غور کرتے رہیں گے نا تو آپ کو مزید راہیں کھلتی جائیں گی کہ کام کو کام سکھاتا ہے. بہرحال یہ کہ ہر کام میں اخلاص ہونا چاہیے، رضا الہی پیش نظر ہو اور اچھی اچھی نیتیں ہوں، جتنی نیتیں اچھی ہوں گی ثواب زیادہ ملے گا، اور زبان کی احتیاط ہو. اگر واقعی اس نے کوئی غلط کام کیا ہوا ہے تو اس غلط کام میں اس کی حمایت نہیں کرنی آپ نے کہ چلو کوئی بات نہیں ہو جاتا ہے، اور اس طرح نہیں، بلکہ وہ اگر وہ اپنا کارنامہ سناتے ہیں، اس طرح کے لوگ بہت، یعنی ان کی خواہشیں ہوتی ہیں عام طور پہ، یہ سب کی بات نہیں کرتا، مشاہدے کی بات ہے، کہ اگر وہ مدنی ماحول میں آ بھی جائے گا نا تو وہ اپنے قصے سنائے گا کہ میں نے یوں مارا تھا اور یوں بندہ گرایا تھا، اس کو چھری ماری، اس کو فائر کیا تھا. یہ بیچارہ ان کی عادت ہوتی ہے. تو ایک کاش ان سب کا ذہن بن جائے کہ گناہ کا اظہار بھی گناہ ہوتا ہے، تو بلا حاجت اپنے گناہ کا تذکرہ بھی نہ کیا جائے. ہاں حاجت ہوتی ہے، ہم خود مدنی چینل کے اسکرین پر ان کی زبانی سناتے ہیں، ان گناہوں کی ان کی داستانی، اس کی حکمت ہوتی ہے تاکہ دوسرے لوگ مدنی چینل دیکھیں، دعوت اسلامی طرف مائل ہوں کہ بھئی ایسے گناہگار کو، ایسے شرابی کو، نشئی کو ان لوگوں نے مطلب ہے نا کہ وہ داڑھی رکھوا دی، نمازی بنا دیا، امامہ باندھ دیا، ہے نا. تو اس طرح یہ دین کی تبلیغ کے حوالے سے، تو اس طرح بہت سارے بزرگان دین کے واقعات بھی ملتے ہیں کہ بعض بزرگان دین پہلے ڈاکو تھے، شرابی تھے، سود خور تھے، ان کے قصے کتابوں میں ملتے ہیں. تو اب یہ کہ نیت ہو، اب خامہ خواہ اپنے مطلب نے قصے سنانا کہ میں نے اس کو مارا، اس کو گرایا، وہ گولی ماری، وہ اتنی جیل کاٹی ہے میں نے، اور یہ کیا وہ کیا، دیوار پھاند کے چلا گیا اور واردات کی، اتنی ڈکیتیاں ماری. تو جب یہ آ جاتے ہیں تو ان کو یہ بھی سمجھائے کہ اپنے گناہوں کا اظہار بلا ضرورت نہیں کرنا چاہیے، اور یہ ہمیشہ یاد رکھے کہ گناہ کا اظہار خود گناہ ہے.
ابھی آپ ان کو براہ راست سمجھا سکتے ہیں، میں امید کرتا ہوں. میری معلومات کے مطابق جو یہاں میرے پاس ایک ان کی تفصیلات آئی ہے کہ مدنی مذاکرہ یہ قیدی اور عملے کے افراد جو ہیں وہ ان مقامات پر سنیں گے، باب المدینہ کراچی سینٹرل جیل، ڈسٹرکٹ ملیر جیل، جنائل جیل، سکھر جیل، سانگر جیل، حیدرآباد جیل، لاڑکانہ فاروق نگر جیل، دادو جیل، جھنگ، گجرانوالا، منڈی بہودین وغیرہ جیلوں میں اس وقت مدنی چینل، میری معلومات کے مطابق جو تیری رائے ہے، آج مدنی مذاکرہ یہ سنیں گے. اور باب المدینہ کی سینٹرل جیل کی 25 بیرکس میں انشاءاللہ امید ہے کہ مدنی مذاکرہ اس وقت سنا جائے گا،
سنا جا رہا ہوگا، بلکہ
امید ہے، امید ہے. تو اللہ کا شکر ہے کہ اس وقت یہ قیدی بھی آپ کا، کہ آپ کے مدنی پھول لے رہے ہوں گے، مجھے امید ہے.
ان کے لیے ضروری کہ نادم ہوں، اپنے گناہ پر پشیمان ہوں، نادم ہوں، توبہ کریں، اور تلافی بھی کرنی ہوگی. جن ایسے گناہ بھی ہوتے ہیں نا جن کی تلافی ضروری ہوتی ہے، صرف توبہ کافی نہیں ہوتی، وہ تلافی کی بھی نیت کر لیں. تو سچی نیت کریں گے تو منزل آسان ہو جائے گی. مثلاً یہ کہ کسی کا مال چھینا ہے یا چیٹنگ کے کیس میں پکڑا ہے اور وہ اندر چلا گیا ہے، ये चीटिंग जो करते हैं ना, ये आमतौर पर बदमाश इस तरह के नहीं होते, मारामारी वाले नहीं होते, वो जरूरत से ज्यादा चालाक होते हैं। वो चालाकी से वो लोगों के खुर्द बुर्द करते हैं, पैसे खा के भाग जाते हैं, फिर पुलिस के हत्थे चढ़ जाते हैं, तो इधर के रहे ना उधर के रहे, तो इस तरह के लोग भी हैं। तो ये तो अपने किस्से सुनाएंगे भी नहीं, आमतौर पर ये छुपाएंगे, लेकिन जो मारामारी करने वाले होते हैं ना, इनको जी चाहता है कि मैं अपने किस्से सुनाऊं। नशा करने वाला वो अपने किस्से सुनाएगा कि मैं तो इतनी बोतलें पी जाता था, और थोड़ा मुबालगा भी करते होंगे ताकि लोग इनको हैरत से फटी आंखों से देखें। तो ये कोई मतलब कमाल थोड़ी है, शराब पीना या किसी को मारना या फायर कर देना या किसी को हलाक कर देना, ये कोई खुदा की कसम ये कमाल नहीं है, ये जवाल दर जवाल है और ये आखिरत की बर्बादी का अंदाज है। इसलिए अपने इसी तरह के बहुत सारे गुनाह होते हैं जिनके सबब वो बंदा जेल में जाता है। तो अल्लाह करे कि इनको तौबा की, जिन जिनको तौबा की तौफीक मिलती है तो वो तौबा ही कर लें, सब भी तौबा करें। मैं सबको दावत दूंगा कि अपने गुनाहों से तौबा करें, अगर गैर मुस्लिम भी इन कैदियों में शामिल हैं तो मैं इनको भी दावत दूंगा कि आप देख ही रहे सब कुछ, कि इस वक्त आप को कोई बचा नहीं पा रहा, कोई नहीं बचा सकता, जब यानी कि वो जब तक आपके मुकद्दर में ये जेल लिखी हुई है, इस जेल से आप अंदाजा लगाएं कितनी तकलीफ है। मरने के बाद अगर ईमान पर खात्मा ना हुआ, यानी तौबा तौफीक नहीं हुई और गैर मुस्लिम रहकर अगर मर गए तो कब्र में भी कैद होगी, और वो कैद इस कैद से मुख्तलिफ होगी, बहुत खतरनाक होगी। उस कैद में कोई आपको मतलब जमा करके बिठाएगा नहीं, कोई खाना पेश नहीं करेगा, कोई आपको जरूरतन चलो अगर मुकम्मल दवा नहीं देते, इलाज नहीं करते तो कुछ तो दे देते होंगे, या तो कुछ तो आराम मिल जाता होगा। कब्र में तो जो ईमान पर नहीं मरेगा ना, उसके लिए बहुत बहुत सख्तियां, कब्र ऐसे दबाएगी कि उनकी पसलियां टूटकर एक दूसरे में घुस जाएंगी। इस्लाम पर जो नहीं मरेगा, गैर मुस्लिम रहते हुए मरेगा, है ना, पसलियां यूं घुस जाएंगी। दूसरे उस पर आग, फिर 99 अजदहे, बहुत बड़े बड़े सांप, 99 ये उस पर मुसल्लत हो जाएंगे, तो क़यामत तक उसको काटते रहेंगे। 99 किसको बोलते हैं, 99, और न जाने क्या क्या उसमें अजाबात होंगे, सुकून का तसव्वुर नहीं है, वहां कोई आपको नींद की गोली नहीं खिलाएगा, कोई डॉक्टर आकर आपके जहर का उतारा नहीं करेगा, ना कोई सूरत है, ना फिरार की सूरत है, ना बचने की सूरत है, ना तौबा का मौका है। अब गए फिर इधर से गए तो फिर क़यामत की सख्तियां, अलमान, फिर जहन्नम का अजाब, वो भी इससे ज्यादा सख्त होगा, इतना सख्त होगा जिसकी इंतिया नहीं। यहां तक के जो कुछ जो मुसलमान जहन्नम में गए होंगे माज़ अल्लाह, वो जब उससे निकाल लिए जाएंगे ना, सारे मुसलमान जिनका ईमान पर जो रुख्सत हुए थे लेकिन उन्होंने गुनाह किए थे, जराइम किए थे, मारामारी की थी, चीटिंग की थी, माँ बाप को सताया था, किसी को कत्ल किया था, तो इस तरह के गुनाहगार भी कुछ ना कुछ मुसलमान जो हैं वो जहन्नम में जाएंगे। अब वो सजा पाने के बाद निकाल लिए जाएंगे, शफाअतों से भी वो निकलेंगे, सिफारिशों से भी। अब जब सिर्फ और सिर्फ काफिर रह जाएंगे, गैर मुस्लिम रह जाएंगे, नॉन मुस्लिम, तो हर नॉन मुस्लिम को एक आग की पेटी में डाल दिया जाएगा और उसको आग का ताला लगाएंगे, फिर उसको दूसरी आग की पेटी में रखा जाएगा और इन दोनों पेटियों के दरमियान भी आग सुलग रही होगी, फिर उस आग का लॉक लगा दिया जाएगा, फिर इन दोनों पेटियों वाले को तीसरी पेटी में, अब वो दोनों पेटियां बंद होंगी, फिर इसके दरमियान भी आग होगी और आग का लॉक लगा दिया जाएगा, और फिर मौत को एक मेंढे या शीप जिसको बोलते हैं गालिबन, मेंढे की शक्ल में लाया जाएगा और सब देखेंगे इसको, और कहा जाएगा ये मौत है। फिर उस मौत को सबको दिखाते हुए ज़बहा कर दिया जाएगा और कहा जाएगा कि अब मौत की भी मौत आ गई, ज़बह हो गई, खलास हो गई। अब जन्नती कभी जन्नत से नहीं निकलेंगे, ये हमेशा हमेशा रहेंगे, किसी को मौत आएगी ही नहीं। तो इनके लिए मुसर्रत बाला है मुसर्रत, खुशी बाला है खुशी। और जहन्नमियों से जो ये अब गैर मुस्लिम सारे रह गए हैं, वो ये आग की पेटियों वाले, इनसे कहा जाएगा कि अब तुमने हमेशा 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 इसी में रहना है, कभी भी नहीं निकलोगे, ना मौत आएगी, कि मौत तो मारी गई, ज़बा कर दी गई। तो इनके लिए गम बालाए गम, हसरत बालाए हसरत हो। तो ऐ दुखियारे कैदियों, अब वैसे ही दुख उठा रहे हो, आ जाओ दामन इस्लाम में, आ जाओ, इंशाअल्लाह आपके लिए दुनिया में भी राहतें होंगी, कब्र में भी राहतें होंगी और आखिरत में भी राहतें होंगी। आ जाओ जल्दी जल्दी, हमको पैगाम दो कि हम इस्लाम जो के सलामती और अमन का पैगाम देता है, दुनिया में जहां भी गैर मुस्लिम सुन रहे हो, मैं सभी को दावत देता हूं कि इस्लाम अमन का पैगाम देता है, सलामती का पैगाम देता है। ठीक है, मैं शर्मिंदा हूं कि हमारे कई मुसलमान भाई अच्छे किरदार के मालिक नहीं है, लेकिन इस्लाम अच्छा है। आपको अगर इस्लाम की सही तस्वीर देखनी है तो मदनी चैनल पर आप देखते रहते हैं, अगर आप आदि हैं देखते रहते होंगे, और आप अंदर आकर हमारे यहां देख लें दावत इस्लामी में कि इस्लाम बुरा नहीं है, इस्लाम खुदा की कसम बहुत अच्छा है, बहुत ही अच्छा है, बहुत ही अच्छा है, बिल्कुल सच्चा है। तो अब किसी के मानने वाले अच्छे ना हो तो जिसको वो मान रहे वो बुरा होना उसका तो जरूरी नहीं है ना। तो अल्लाह अच्छा है, उसका नबी अच्छा है, आखिरी नबी अच्छा है, कुरान अच्छा है, कुरान के मानने वाले अगर भूलें कर रहे हैं, खताएं कर रहे हैं, लेकिन कुरान अच्छा है। आप आ जाइए और इस्लाम के दामन में छुप जाइए, इंशाअल्लाह दोनों जहानों में आपको अमन और सलामती की बिशारत है। तो आप में से जो मुसलमान होना चाहे तो वो तौबा करे, तौबा का तरीका भी अर्ज कर देता हूं, यानी अपना जो भी मजहब है उस मजहब के नाम लेकर के मैं उस मजहब से तौबा करता हूं, ये कहे और फिर कलेमा पढ़ ले। कलेमा अरबी में पढ़ना शर्त नहीं है, अपनी जबान में उसका तर्जमा जो भी ट्रांसलेशन बनता है वो भी कह देंगे, तब भी गुजारा हो जाएगा। तो मैं चलिए तौबा करवाता हूं, मैं सिर्फ आपको तौबा करवाता हूं, अपने लिए ये तौबा नहीं कर रहा क्योंकि मैं तो हूं ही मुसलमान अल्हम्दुलिल्लाह। या अल्लाह, मैं अपने कुफरी मजहब से तौबा करता हूं, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि व आलिही वसल्लम। इसका माना है अल्लाह के सिवा कोई इबादत के लायक नहीं, मुहम्मद अल्लाह के रसूल हैं सल्लल्लाहु तआला अलैहि व आलिही वसल्लम। अगर किसी गैर मुस्लिम को हमसे कुछ पूछना है, वो तशफी चाहते हैं, तो वो भी हमको पैगाम दे दें, तो इंशाल्लाह हम कोशिश करेंगे उनको मुतमईन करने की, इंशाल्लाह।
الحمدللہ اس وقت باپا جیلوں میں مدنی چینل کے ناظرین دعوت اسلامی کے اس وقت 180 مدارس قائم ہیں
الحمدللہ
جیلوں میں اللہ کی رحمت سے، جس میں 2500 قیدی 2500 قیدی الحمدللہ قرآن پاک کی تعلیم حاصل کر رہے ہیں
الحمدللہ،
اور ماشاءاللہ سنتیں سیکھ رہے ہیں، تہجد گزار بن رہے ہیں، اور بھی طرح طرح کی بہاریں جیلوں کے اندر ہیں، اور کئی قیدی غیر مسلم الحمدللہ مبلغین کی نیکی کی دعوت سے دائرہ اسلام میں داخل ہو کے مسلمان ہوئے ہیں اللہ کی رحمت سے،
اللہ کی رحمت.
تو یہ جیلوں کا کام الحمدللہ زور و شور سے جاری ہے، اللہ تعالی ہمارے مجلس کو بھی اور ترقی اور برکت عطا فرمائے،
آمین اللہم. واللہ تعالی اعلم ورسول اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.